نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم
رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي.
خلاصہ قرآن کے سلسلے میں چوتھے پارے کا آخری ربع ہے. ہم سورۃ النساء سے شروع کریں گے. بسم اللہ الرحمن الرحیم. یا ایہا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدۃ وخلق منہا زوجہا وبث منہما رجالا کثیرا ونساء واتقوا اللہ الذی تساءلون به والارحام ان اللہ کان علیکم رقیبا. شروع اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. اے لوگو, اپنے رب سے ڈر جاؤ جس نے تم کو ایک نفس سے پیدا کیا اور اس سے اس کے جوڑے کو پیدا کیا اور ان دونوں سے بہت سارے مرد اور عورتیں پھیلا دیے, اور اللہ سے ڈر جاؤ جس کا نام لے کر تم ایک دوسرے سے سوال کرتے ہو, اور قطع رحمی سے بھی ڈرو, بے شک وہ ہے تم پر رقیب یعنی نگہبان. سورۃ النساء نام سے عورتوں کی سورت لگتی ہے. قرآن پاک میں سورت رجال کوئی بھی نہیں. نساء سورت میں عورتوں کے ساتھ ساتھ یتیموں اور معاشرے کے پسے ہوئے لوگوں کے حقوق کی بات بھی ہے, اور ساتھ ہی ساتھ نبی صلی اللہ علیہ وسلم کی اتباع کی اہمیت. تین بنیادی ٹاپک ہیں سورۃ نساء کے, یتیموں کے حقوق, عورتوں کے, اور اسی کے اندر پھر وراثت کے معاملات جو صرف اسی جگہ پہ قرآن پاک میں آتے ہیں, وہ بھی اصل میں اس دور کے رواج کے مطابق کہ وہ عورتوں اور یتیم بچوں کو حصہ نہیں دیتے تھے جائیداد سے. اور اس کے بعد پھر سورت کا بڑا حصہ جو ہے وہ اتباع سنت کی اہمیت. بہت ہی خوبصورت آیات ہیں اس میں. پہلی آیت جو بھی ہم نے پڑھی, یہ خطبہ نکاح میں اللہ کے نبی پڑھا کرتے تھے, اور اگر آپ اس پہ غور کریں تو دو دفعہ اتقوا ربکم کے لفظ ہیں. گویا کہ انسانی تعلقات میں ان کو بہتر طریقے سے نبھانے میں جو چیز کارآمد ہے وہ تقویٰ ہے. جس کے دل میں تقویٰ نہیں ہوگا وہ نہ تو بیوی ہونے کے ناطے اپنے حق دے گی, اور نہ شوہر ہونے کے ناطے, اور نہ دوسرے رشتوں میں. اور تقویٰ سے بغیر شادیاں یا تقویٰ کے بغیر کے تعلقات بالکل پھیکے تعلقات ہو جاتے ہیں. سورۃ نساء غزوہ احد کے بعد کے دور میں نازل ہوئی تھی, اور جب 70 صحابہ کرم شہید ہوئے تو گھر گھر میں یتیم بچے اور بیوہ عورتوں کا مسئلہ اٹھا ہوا تھا. تو اللہ تعالیٰ نے اگلی آیات میں اس دور میں جو عورتوں اور بچوں اور یتیموں کے ساتھ حق تلفی ہوتی تھی اس کا تذکرہ کرتے ہوئے یتیموں کے حقوق کی بات کی. وَآتُوا الْيَتَامَىٰ أَمْوَالَهُمْ, اور یتیموں کو ان کے مال دو, اور دیکھو خبیث کو طیب کے بدلے نہ دو, یعنی یتیموں کے مال میں سے اچھی اچھی چیزیں خود رکھ لو, اور اسی طرح کی چیزیں ملتی جلتی جو خراب ہوں یا تمہارے دل سے اتری ہوں وہ ان کو نہ دے دو, اور ان کے مال اپنے مالوں میں ملا کر نہ کھاؤ. بعض دفعہ گنتی پوری کرنے کو چیز پوری ہو جاتی ہے, لیکن اس کی کوالٹی اور اس کی خوبی میں فرق ہوتا ہے. کہا کہ انہ کان حوباً کبیرہ, یہ بہت بڑا گناہ ہے, کیونکہ یتیم کے لیے کوئی بولنے والا نہیں ہوتا, اور اللہ تعالیٰ تو سب کا حق دینا چاہتا ہے. اس لیے اللہ سبحانہ تعالیٰ یہاں یتیموں کی بات لا کر بتاتا ہے کہ کسی معاشرے میں امن چین کب آئے گا, جب وہاں کمزور اور پسماندہ لوگوں کو بھی ان کے حقوق ملیں گے. اس کے بعد ایک رجحان تھا ان کا یتیم لڑکیوں کے معاملے میں, اس کی بات کی گئی کہ اگر تمہیں یہ ڈر ہو کہ تم یتیم لڑکیوں میں انصاف نہ کر سکو گے. بعض دفعہ لوگ جذبات میں آ کر یتیم بچیوں سے شادی کر لیتے, لیکن بعد میں چونکہ ان کا وہ سٹیٹس نہیں ہوتا تھا سوسائٹی میں جو دوسری لڑکیوں کا ہوتا, تو ان کا حق نہ دیتے. تو اللہ تعالیٰ نے کہا کہ اگر آج رحم کھا کے بیچاری یتیم بھائی کی بیٹی جو ہے اس سے نکاح کر رہے اپنے بیٹے کا, گھر آ کے اس کو اگر تانے ہی دینے ہیں تو پھر نہ کرو. بعض دفعہ کچھ نیکیاں کرنے کے بعد انسان زیادہ گناہ گار ہو جاتا ہے جب اپنی ان نیکیوں کو سنبھال نہ سکے. تو کہا پھر ان سے نہ کرو, بلکہ فن کے ہو ماں تاب الکم, ان عورتوں سے نکاح کرو جو تم کو اچھی لگے. عورتوں میں سے دو دو, تین تین, یا چار چار, یعنی چار پہ حد روک دی. جس سوسائٹی میں آیات اتر رہی تھی وہاں 10-10, 20-20 شادیوں کا رواج تھا, اور اسلام نے جس طرح طلاق کو تین تک رکوایا, الطلاق مرتان فامساک بالمعروف کی صورت میں, اسی طرح شادیوں کو بھی چار پہ رکوایا. بعض لوگ کہتے ہیں اسلام نے شاید چار شادیوں کا حکم دیا ہے, تو اللہ نے چار پہ روک دیا, سٹاپ ہیئر. اس کے بعد چار اکٹھی نہیں رکھ سکتے, اس کے بعد کرنی ہوگی شادی تو تمہیں ان میں سے کسی ایک کو چھوڑنا پڑے گا یا چھٹے گی. کیا پتہ چلا کہ اسلام مرد کو اتنی ہی ذمہ داری اٹھانے کا مشورہ دیتا ہے جتنی کہ وہ نبھا سکے. پھر اگر تمہیں اس کا ڈر ہو کہ عدل نہ کر سکو گے تو پھر ایک ہی بہت ہے, یعنی پھر دو اور تین چار پہ بھی نہ جاؤ. اپنے آپ کو اتنا زیر بار نہ کرو کہ بوجھ اٹھا نہ سکو. ہاں او ما ملکت ایمانکم, جو لانڈیاں ہیں جو آزاد عورتیں ان کا حکم الگ ہے, یہ زیادہ قریب ہے اس بات سے کہ تم زیادہ تنگ دست نہ ہو جاؤ. مراد کیا ہے کہ جب بہت ساری شادیاں ہوں گی تو بچے بہت سے ہوں گے. امام شافعی کہتے ہیں لا تعولو کا مطلب یہ ہے کہ تمہارا اہل و عیال زیادہ بڑا نہ ہو جائے, اور دوسرا مطلب یہ ہے کہ تم ناانصافی نہ کرو. اور عورتوں کو ان کے حق مہر دو خوشی سے, یہ اب نکاح کی کچھ لازمی چیزوں کا تذکرہ ہے جو پانچویں پارے کے پہلے رکوع میں بھی ہمیں ملے گا ڈیٹیل سے. حق مہر کیا ہے؟ عورت کے لیے مرد کی طرف سے ایک محبت کا پیغام ہے, ایکسیپٹنس ہے, خوشی کا تحفہ ہے. جب کسی سے ملاقات ہوتی ہے تو انسان اس کو کوئی گفٹ دیتا ہے, تو حق مہر اصل میں گھر چھوڑ کر آئی ہوئی بچی کی دلجوئی بھی ہے, اور مرد کی طرف سے اس بات کی تصدیق ہے کہ میں تم سے شادی کرنے میں سیریس ہوں. عربی زبان میں اس کو صدقہ کہا گیا, صدقہ نہیں صدقہ. صدقہ کیا ہے؟ صداقت, کہ مرد صرف فلرٹ نہیں کر رہا, صرف پیپر میرج نہیں ہے, بلکہ یہ تمہارے ساتھ گھر بنانے پر سیریس ہے, اور اس شادی کو وہ صرف وقت کی شادی نہیں کر رہا. پھر اگر تمہیں اچھی لگے ان میں سے کوئی چیز, وہ اگر خوشی سے دیں تم کو تو کھاؤ خوشی سے. بیوی حق مہر میں سے کوئی چیز اپنی خوشی سے معاف کر دے یا اس سے بھی زیادہ مرد کو کچھ تحفے میں دیتی ہے, پھر مرد لے سکتا ہے. مجبور نہیں کر سکتا عورت کو کہ تم حق مہر مجھے معاف کر دو. یا پھر حق مہر کے تذکرے کے بغیر نکاح نہیں ہو سکتا, اس کو صفاح کہتے ہیں, یعنی انسان صرف اپنی خواہش پوری کرے اور عورت کی کوئی ذمہ داری نہ لے. اور نہ دو نادانوں کو ان کے مال جس کا اللہ نے تم کو قیم بنا دیا, اور ان کو اس میں سے دو بھی اور پہناؤ بھی, اور ان سے اچھی بات کہو. اس میں ہر وہ انسان آئے گا جو پیسے کی حفاظت نہیں کر سکتا. بعض دفعہ مرد پیسے کے معاملے میں بہت کیئر لیس ہوتے ہیں, بعض دفعہ عورتیں, بعض دفعہ بچے. تو کہا ایسے لوگ جو پیسے کو ضائع کریں تو پھر ان کو پیسہ دینے کی بجائے کھانا پینا دیا کرو. جیسے مرد دیکھے کہ بیوی بہت فضول خرچہ ہے یا اس کو صحیح سے چلانا نہیں آتا گھر, تو پھر اس کے ہاتھ میں مہینے کے پیسے دینے کی بجائے چیزیں رکھ دے تاکہ وہ اسے پورا مہینہ چلا سکے. وقتل الیتامہ, اور یتیموں کو ازمالو یہاں تک کہ وہ نکاح کی عمر کو پہنچ جائیں. پھر جب تم ان میں بھلائی پاؤ تو ان کے مال ان کے حوالے کر دو, اور نہ کھاؤ ان کے مال کو جلدی جلدی کہ وہ ختم ہو جائیں. اور جو کوئی دولت والا ہے تو وہ پھر یتیموں کی حفاظت کرنے پہ کوئی پیسے نہ لے, بلکہ فل یستعفف. سوال اٹھتا ہے کہ جب کوئی کسی یتیم کی کفالت کرے تو کیا اس پہ پیسے لے سکتا ہے؟ تو اس کا جواب ہے ادھر کہ ان کے مال کو تم اچھے طریقے سے استعمال کرو. حدیث میں آتا ہے کہ ان کے مال کو کاروبار میں لگاؤ, کہیں زکوٰۃ ہی اس مال کو ختم نہ کر دے. اور اس کو جلدی جلدی بھی نہ ختم کرو کہ بڑے ہو کے تم سے حساب مانگے, تم کہہ دو جی تمہارا تو سارا خرچ ہو گیا, اور باقی ان پہ کوئی خرچ لینا. اگر پیسہ ہے آپ کے پاس, ضرورت نہیں ہے تو نہ لیجئے, لیکن جو کوئی فقیر ہو پھر وہ معروف طریقے سے لے سکتا ہے, یعنی ایک پے کے طور پہ یا ایک ٹیک کیئر کرنے پہ کچھ حصہ اس میں سے لے سکتا ہے. جب یتیموں کو ان کا مال دیا جائے تو اس کے اوپر گواہوں کو بنا لو, کیونکہ گواہ کو بیچ میں رکھا جائے تو معاملے کے بدلنے کا اندیشہ نہیں ہوتا, اور باقی اللہ حساب لینے کے لیے کافی ہے. مردوں کا حصہ ہے اس میں سے جو ماں باپ چھوڑ گئے اور رشتہ دار چھوڑ گئے, اور عورتوں کا بھی حصہ ہے جو ماں باپ اور رشتہ دار چھوڑ جائیں. پہلی بات سمجھ آئی کہ مرد کی طرح عورت کو بھی وراثت میں حصہ ملے گا. دوسری بات اس آیت سے پتہ چل رہی ہے, مما قل منہ او کثر, زیادہ مال چھوڑیں یا کم. کوئی ایک 100 کرون چھوڑ دے یا کوئی 1 لاکھ چھوڑ دے, تھوڑا ہو یا زیادہ ورثہ بہرحال بٹے گا, اور ہر ایک کا حصہ ہے مقرر کیا ہوا. پھر جب حاضر ہوں تقسیم کے وقت رشتہ دار یتیم اور مسکین تو کچھ ان کو بھی دے دو, اور اگر نہ دے سکو پہلے ہی تھوڑا ہے تو پھر ان کو معروف بات کہہ دو. اللہ تعالیٰ نے کچھ لوگوں کو حصے دے دیے, پورے مقرر کر دیے, جس میں اولاد, ماں باپ, شوہر اور بیوی, یہ 4 رشتے ہیں جن کو اللہ نے ناپ تول کر کے حصے دے دیے. کچھ لوگ ہیں ان کو نہیں ملتا, تو ایسے وقتوں میں کچھ نہ کچھ ان کو غریبی یتیمی کی وجہ سے ان کی دے دو تو اچھا ہوگا. نہیں دے سکتے, پیسہ تھوڑا ہے, پہلے ہی ورثہ زیادہ ہیں, تو پھر اچھی بات کہہ دو. اور وراثت کے مال کو تقسیم کرتے وقت یہ یاد رکھو کہ وَلْيَخْشَ الَّذِينَ لَوْ تَرَكُوا مِنْ خَلْفِهِمْ ذُرِّيَّةً ضِعَافًا, بس چاہیے کہ ڈریں وہ لوگ جو اگر چھوڑ جائیں اپنے پیچھے اولادیں کمزور, کہ ڈریں ان کے معاملے میں. اور چاہیے کہ اللہ سے ڈرو اور کہو قول سدید, مطلب یہ ہے کہ کسی کے مال کے ساتھ ناانصافی کرتے ہوئے یہ سوچ لو کہ اگر تم مر جاتے اور تمہارا ورثہ اس طرح سے دوسرے لوگ کھا جاتے تو تمہارے کمزور بچوں کا کیا ہوتا. جو لوگ کھاتے ہیں مال یتیموں کے ظلم کے ساتھ، وہ اپنے پیٹوں میں آگ ڈالتے ہیں اور عن قریب وہ آگ میں داخل کیے جائیں گے۔ اس کے بعد والی جو آیات ہیں دو، یہ ہیں وراثت کے وہ حصے جو آخری حکم کے طور پہ نازل ہوئے۔ پہلے عربوں میں وراثت نام کی کوئی چیز نہیں تھی، کرسچینٹی میں آج بھی وراثت نام کا کوئی ٹاپک نہیں ہے، لیکن اسلام نے مال کو اتنا اہم سمجھا کہ جینے کے اندر زندگی میں جیسے انسان اپنا مال ٹھیک جگہ استعمال کرے، مرتے وقت بھی اس کا ٹھیک استعمال ہونا چاہیے۔ تو فرمایا کہ وصیت کرتا ہے تم کو اللہ تمہاری اولادوں کے بارے میں، اس سے پتہ چلتا ہے کہ اللہ کو ہم سے ہمارے ماں باپ کی نسبت زیادہ پیار ہے، تبھی تمہارے ماں باپ کو کہتا ہے کہ اپنے بچوں کو دو۔ کیا؟ لِلذَّكَرِ مِثْلُ حَظِّ الْأُنثَيَيْنِ، ایک لڑکے کو دو لڑکیوں کے برابر دیا جائے۔ یہ نہیں کہا کہ عورت کو آدھا دے دو، بیٹی کو آدھا دو، بلکہ دو بیٹیوں کا ایک بیٹے کو دے دو۔ کیوں؟ اسلام کا جو قانون وراثت ہے اس کی چند بنیادی شکیں سمجھ لیجئے۔ پہلی بات ہے کہ ارتکاز دولت نہ ہو، یعنی دولت چند ہاتھوں میں نہ جمع ہو جائے۔ اسلام یہ نہیں چاہتا کہ جو بندہ پیسہ لے وہ اپنے مال پہ خود ہی سام بن کے بیٹھ جائے۔ دوسری چیز ہے ضرورت۔ یہاں یہ جو حکم ہے مرد کو زیادہ دینے کا عورت سے یا بیٹے کو بیٹی سے، یہ ضرورت کے تحت ہے، کیونکہ جب کوئی مرتا ہے تو عموماً مرنے کے بعد گھر کی ذمہ داریاں بیٹے پہ آ جاتی ہیں، حتیٰ کہ بہن کی شادی کا خرچ تک بعض دفعہ بھائیوں کو اٹھانا پڑتا ہے، اور جبکہ لڑکی کو شادی کے بعد حق مہر بھی ملنا ہے شوہر سے، تو لہٰذا وہ تھوڑا تھوڑا لے کر بھی دو جگہ سے لے گی تو مرد سے زیادہ اس کو مل جائے گا۔ تو اسلام چاہتا ہے کہ ضرورت کے تحت دیا جائے، قربت کے ساتھ دیا جائے۔ تو لہٰذا جب کوئی بہت سارے بیٹے بیٹیاں ہوں تو دو اور ایک کی ریشو سے بانٹا جائے گا، یہ نمبر ایک کیس تھا۔ سیکنڈ کیس، اگر بیٹیاں دو سے زیادہ ہوں تو ان کے لیے دو تہائی ہے، پوری جائیداد کو تین حصوں میں کر کے 2/3 جو ہے وہ دو بیٹیاں یا دو سے زیادہ میں بانٹ دیا جائے گا۔ تیسری صورت کیا ہے کہ اگر وَإِن كَانَتْ وَاحِدَةً، ایک ہی بیٹی ہے، تو پھر فَلَحًا نِصْفُ، آدھی جائیداد دے دی جائے گی۔ یہاں تک بات ہو گئی بچوں کے حقوق کی۔ اس کے بعد اگلا حصہ ہے ماں اور باپ کے حصوں کا۔ ولی اباوئی ہی لکل واحد منہما، کہ اس کے ماں باپ میں سے ہر ایک کے لیے 1/6 ہے، چھٹا جو کہ وہ چھوڑ چکے اگر اس کی اپنی اولاد ہے، اور اگر اس کی اولاد نہیں تو پھر اس کا وارث اس کا باپ ہوگا اور ماں کو 1/3 ملے گا۔ یہاں سے دیکھیں کہ حالات بدلتے ہی حصے بدلتے ہیں، اس سے بھی پتہ چلتا ہے کہ اللہ تعالیٰ نے کچھ جامد قوانین نہیں دیے، بلکہ ہر حال میں ورثے کی تقسیم مختلف ہوگی۔ پھر اگر اس کے اور بھائی بھی ہوں تو اس کی ماں کو چھٹا ملے گا، اور یہ سب کچھ ہوگا وصیت کو پورا کرنے کے بعد اور قرض کو ادا کرنے کے بعد۔ آج اگر کوئی قرض میں مرتا ہے تو اس کی جائیداد کہاں بٹے گی؟ وہ تو ساری بینک لے جائے گا جس کے نام پہ اتنا لمبا چوڑا قرض ہے، اور پھر بھی ہو سکتا ہے پوری نہ پڑے۔ تو اللہ تعالیٰ نے دین کی جو بات کر دی، اس سے پتہ چلتا ہے کہ سب سے پہلی چیز کسی کے مرنے کے بعد جو فکر کرنے کی ہے وہ اس کے نام کے قرضوں کی ادائیگی ہے۔ باپ تمہارے اور بیٹے تمہارے، تم نہیں جانتے ان میں سے کون زیادہ قریب ہے تمہارے لیے نفعے میں۔ لوگوں کو بچوں کو دینا اچھا لگتا ہے، آسان لگتا ہے، لیکن ماں باپ کو دینا مشکل لگتا ہے، کیونکہ ایک تو وہ بوڑھے ہو چکے ہیں، دوسرا ڈر یہ ہوتا ہے کہ ماں باپ کو دیا تو وہ کسی دوسرے بھائی بہن کو دے دیں گے۔ تو اللہ تعالیٰ کہہ رہے ہیں کہ تم تو سوچتے ہو بیٹوں کو دینا اچھا ہے، لیکن باپوں کو دینے سے ان شاء اللہ تعالیٰ وہ تمہارے ہی حق میں کوئی صدقہ جاریہ کے کام کریں گے، یہ زیادہ بہتر ہے، اور یہ اللہ کی طرف سے فرض ہے، بے شک اللہ تعالیٰ خوب جاننے والا اور حکمت والا ہے۔ اس کے بعد آیت نمبر جو 12 ہے، یہ شوہر اور بیوی کے حصوں کے بارے میں، تمہارے لیے کب، یعنی بیوی مر جائے تو مرد کو اس کے اندر سے جب اولاد ہوتی ہے تو آدھا ملے گا۔ وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ، پہلا کیس کیا ہے کہ ایک عورت ہے اس کے بچے نہیں ہیں، تو جب عورت مرتی ہے تو اس کی آدھی جائیداد اس کے شوہر کو ملے گی۔ عورت کی جائیداد کہاں سے آئی؟ اس کے پاس اپنے ذاتی پیسے ہو سکتے ہیں، حق مہر کے ہو سکتے ہیں، اس کو باپ کی طرف سے ورثہ ملا ہو سکتا ہے، یا کوئی اور وجہ ہے۔ تو اس سے پتہ چلتا ہے کہ عورت اپنے پیسے میں بالکل آزاد ہے، عورت اپنے پیسوں کو مرد کی اجازت سے یا اسے پوچھ کے ہی خرچ کرے یہ درست نہیں ہے۔ عورت کے آدھے جو ہیں وہ مرد کو مل جائیں گے، اور اگر عورت کے بچے ہیں، عورت کے بچے کیوں کہا جا رہا ہے کہ یعنی اس شوہر سے یا اس سے پہلے شوہر سے بھی ہو سکتے ہیں، تو پھر مرد کو 1/4 ملے گا وصیت کو پورا کرنے اور قرض کو دینے کے بعد۔ اس کا اپوزٹ مرد کو، جب مرد فوت ہو جائے، ان دونوں کے اگر بچے نہیں، یعنی اس مرد کے بچے نہیں ہیں، تو 1/4 ملے گا بیوی کو، اور اگر بچے ہوں تو 1/8 ملے گا بیوی کو، لیکن یہ سب کچھ ہوگا وصیت کو اور قرض کو دینے کے بعد۔ آخری حصہ آیت کا، وَإِن كَانَ رَجُلٌ، یہ ہیں بھائی بہنوں کے حصے۔ کلالہ کہتے ہیں وہ مرد جس کے وارثوں میں باپ اور بیٹا نہ ہو، لا ولد ولا والد۔ بھائی بہنوں کا حصہ عام طور پہ بالکل نہیں ہوتا، दो सूरतें हैं भाई और बहनों को हिस्सा मिलने की। नंबर एक, मरने वाले की अपनी औलाद ना हो, और औलाद में भी खास तौर पे बेटा, और दूसरी तरफ ये कि बाप ना हो। इनकी मौजूदगी भाई बहनों के लिए रुकावट बन जाती है। तो कहा कि ऐसा शख्स जो कलाला हो, मर्द हो या औरत, और उसका एक भाई और बहन हो, तो उनको इसे छठा हिस्सा मिलेगा, और अगर बहुत सारे हों तो वो सारे सुलुस में शरीक हो जाएंगे। लेकिन ये सब कुछ भी वसीयत और कर्ज को पूरा करने के बाद होगा। इतनी क्यों सख्ती हैं? इसलिए कि गैर मुदारिन, कोई ना ज़रर दिया जाए ना ज़रर दे, और ये सब अल्लाह ताला की तरफ से वसीयत है जो खूब जानने वाला और हेल्म वाला है। विरासत के माल के मामलात की बात कह दिया, दिल का हदूदुल्लाह, ये अल्लाह की हदें हैं। जो अल्लाह की अतात करता है रसूल की, अल्लाह ताला उसको जन्नतों में दाखिल करेगा जिसके नीचे नहरें बहती हैं और हमेशा रहने वाला है उसमें, और ये बहुत बड़ी कामयाबी है। और इसके बरक्स कोई नाफरमानी करे तो अल्लाह और उसके रसूल की और हदों से आगे जाए तो उसको आग में दाखिल करेगा जिसमें वो हमेशा रहेगा, और उसके लिए दर्दनाक अजाब है। यहाँ तक विरासत के अहकाम पूरे हुए। सिर्फ़ सूरत निसा की आखिरी एक आयत में दोबारा ये मौजू आएगा। इसके बरक्स ये सिलसिला कहीं भी नहीं पूरे कुरान में आता। सिर्फ़ एक रुकू के अंदर अल्लाह ताला ने पूरा कानून विरासत, जिसको इल्मुल फ़राइज़ कहते हैं, वो सौंप दिया, और इस पर किताबों की किताबें लिखी गईं। यही चीज़ है कुरान की खूबी के थोड़े से लफ्ज़ों में बहुत कुछ है। इसके बाद अब आयत नंबर 15 से बाद आगे बल्कि 5वें पारे तक अखलाकी कवानीन है। थोड़ा सा समझ लीजिए, जिन हालात में ये आयतें उतर रही थी, गंदगी आम थी, जिना इतना आम था कि पैदा होने वाले बच्चे का नसब तक नहीं पता होता था। लोग काहिनों को और इस तरह के क्याफा शनासों को बुलाते और वो बताता कि ये बच्चा किस मर्द से मिलता जुलता यकीनन उसी का होगा। अब एकदम ये था कि जाके जिना की सज़ा लगा दी जाती, कोड़े और रजम किया जाता। इस्लाम ने ऐसा नहीं किया। आयत 15 जो हम पढ़ने लगे हैं, ये लिख लीजिए मनसूख आयत है, और जिना की सज़ाओं में ये पहले दर्जे की आयत है। इसके बाद ये आयत भी मनसूख हो गई। कैसे? वल्लाति यातीन अल्फाहिशत मिन निसाइकुम, और वो औरतें जो तुम में से बेहयाई करती हैं, पस गवाह बना उन पर चार। जिना की सज़ा में चार गवाहों का होना लाजमी है, क्योंकि सज़ा बड़ी सख्त है। तो चार गवाह होंगे तो इसका मतलब कि ओपनली नाइट क्लब्स में ये काम जब हो, ओपन एयर में हो, जब ये चीज़ें सब के बीच में होंगी, फिर ये सज़ाएँ लगेंगी। इस्लाम ऐसे ही शुबे की बुनियाद पे सज़ाएँ नहीं लगाता। फिर अगर वो गवाही दे दें तो रोक दो उनको उनके घरों में, यहाँ तक कि मौत उनको फौत कर दे। यानी पहली सूरत है कि उम्र कैद की सज़ा दे दो, औरतें घर में रहें। घर से बाहर निकलने की वजह से ख़राबी आई थी ना, तो कहा औरत को बंद कर दो घर में। दूसरी सूरत है कि या फिर अल्लाह उनके लिए कोई रास्ता निकाल दे। ये रास्ता कहाँ निकला? सूरत नूर की इब्तदाई आयात में, जहाँ जिना करने वाली औरत और मर्द की सज़ा दी, तो अल्लाह के नबी ने फरमाया कि अल्लाह ने रास्ता निकाल दिया। बस लोग कहते हैं कि ये आयत लेस्बियंस के लिए भी है, होमोसेक्सुअल यानी वो औरतें जो औरतों के साथ गंदे ताल्लुकात कायम करती हैं, उनकी भी यही सज़ा है। इसके बाद वल्लज़ानी में अब दो मर्दों की, यानी कौम लूत, लूतियत का फेल करने वाले मर्द, या फिर आम जिना, दोनों में ये दोनों आयतें आती हैं कि जो दो जानी, इन दोनों को ईज़ा दो, फिर अगर वो दोनों तौबा कर लें, इसलाह कर लें, एराज़ करो उनसे फिर, और अल्लाह ताला खूब तौबा कबूल करने वाला मेहरबान है। क्या पता चला कि जिना जैसे मामलात में इस्लाम ने इस हिकमत अमली के साथ सज़ाएँ नाफिज की कि कुछ साल में माशरे की तथहीर हो गई। आज पूरी दुनिया इस सैलाब के अंदर बहती हुई जाती है, लेकिन लोगों को इसका कोई हल नहीं दिखता। इसका हल क्या है? तौबा, इस्लाह, तस्किया नफ्स, तकवा दिल में आएगा तो बात समझ आएगी। आयत नंबर 17 और 18 तौबा के सिलसिले में खूबसूरत तरीन आयात है। कैसे? इन्नमत तौबतुल्लाहिलल्लज़ीना यअमलूना सुअ बिजहालतिन सुम्मा यतूबूना मिन करीब। तौबा तो सिर्फ उन्हीं लोगों की है जो लोग जहालत की वजह से बुरे काम करते हैं, फिर फौरन तौबा कर लेते हैं। तो ऐसे लोग हैं कि अल्लाह उनकी तौबा को कबूल करता है, और वो इल्म वाला और हिकमत वाला। यानी तौबा तो है ही नदामत, अनदमत तौबा, जानबूझ के गुनाह करे और सोचे इंसान तौबा कर लूँगा। अल्लाह ऐसे बंदे की तौबा को तौबा नहीं कहता। और नहीं है तौबा उनकी जो बुराई करते रहते हैं सारी ज़िंदगी, यहाँ तक कि जब मौत आ जाती है उनमें से तो वो कहता है कि मैं अब तौबा करता हूँ। यानी ये दूसरा दर्जा, सारी ज़िंदगी ढीठ बन के गुनाह करता रहा इंसान, मौत के फरिश्ते को देखा तो कहा अब तौबा करता हूँ, तौबा की इस वक्त कबूलियत नहीं होती। तीसरे वो लोग, और ना ही उनकी तौबा है जो मर जाते हैं कुफर की हालत में, यानी मौत को देख कर भी इनको तौबा की तौफीक ना हुई। फरमाया ये वो लोग हैं कि हमने इनके लिए दर्दनाक अजाब तैयार किया है। इसके बाद अरब माशरे की एक बुरी रस्म, बाप की बीवी से निकाह करना। जब कोई मर्द मर जाता था तो उसकी बेवा को लोग विरसे का माल समझते, जिसका जो दिल चाहता वो उसके साथ मामला करता, बाज़ दफ़ा उसका अपना ही बेटा उससे निकाह कर लेता, बाज़ दफ़ा कोई दुपट्टा या कपड़ा ख़ानदान के लोग फेंकते, जिसका दुपट्टा उस औरत पे पड़ जाता वो मर्द जो था उस औरत का पूरा मजाज होता, जो मर्ज़ी उसके साथ करे। तो अल्लाह ताला ने यहाँ मना किया, या अय्युहल्लज़ीना आमनु ला यहिल्लु लकुम अन तरिसुन निसा करहन, ऐ ईमान वालो तुम्हारे लिए ये जायज़ नहीं कि तुम ज़बरदस्ती औरतों के वारिस बन जाओ, और ना उनको रोको इस बात से कि ले लो उनसे वो चीज़ जो तुम उनको दे चुके हो, हक महर की तरफ इशारा है। हाँ मगर एक ही सूरत है हक महर वापस लेने की, कि वो खुले तौर पर बेहयाई करें और औरतों के साथ अच्छे तरीके से माशरत रखा करो, और अगर तुम उनको नापसंद करते हो तो हो सकता है तुम उनको नापसंद करो लेकिन अल्लाह ने उनमें खैर कसीर रखी हो, और अगर तुम एक बीवी की जगह दूसरी बीवी का इरादा करते हो और तुम पहली को एक ख़जाना दे चुके हो तो फला ताखुज़ू मिन्हु शैया, मत लो उनसे कुछ भी, क्या तुम उससे ले लोगे बुख्तान और इस्म मुबीन के साथ, यानी अच्छे दिनों में तो तुमने घर उसके नाम लगा दिया, कोठी लगा दी, गाड़ी लगा दी, अब उससे दिल भर गया तो अब बुख्तान लगाते हो और उससे चीज़ें वापस लेते हो, और कई फत ताखुज़ू ना हो तुम कैसे ले लोगे उससे, जबकि मिले तुम में से बाज़ बात से और तुमने उनसे मीसाकन गलीस लिया। शौहर और बीवी को बड़े खूबसूरत तरीके से समझाया कि बुरे दिनों में अच्छे दिनों की यादों को भुला ना दो, कल तक तो तुम्हारे बीच में दोस्तियां तो थी ही, तो लिहाजा तलाक की सूरत में ना मर्द उससे हक महर ले सकता है वापस और ना कोई तोहफे तहाइफ जो दिए हुए हैं वो ले सकता है। फिर इसके बाद आयत नंबर 22 में बाप की बीवी यानी सौतेली माँ से निकाह की हुरमत, और ना निकाह करो उनसे जिनसे निकाह किया तुम्हारे बापों ने औरतों में से, हाँ मगर जो पहले हो चुका, यानी इस्लाम पिछले मुर्दों को नहीं उखाड़ता, जो हो गया तौबा कर लो, अब ऐसा ना करना, क्योंकि इन नह का नफा ही हतम व मक्ता, ये बेहयाई भी है और अल्लाह ताला की नाराज़गी की चीज़ है। मक्तन कहते हैं बाप की बीवी से निकाह करना, और इस निकाह से जो औलाद पैदा होती है उसको मुख्ती कहते हैं, और ये लफ्ज़ अल्लाह ताला ने सूरत सफ़ में इस बात के लिए बोला है, कबूर मक्तन इंदल्लाह अन तकूलु मा ला तफ़लून, अल्लाह को ये बड़ा बुरा लगता है कि तुम जो कहते हो वो करते नहीं हो, कॉल और फेल का तजाद वहाँ भी यही लफ्ज़ आया है, तो क्या पता चला कि इतना बुरा अमल है कि अल्लाह ताला इससे नाराज़ होता है। इसके बाद आयत नंबर 23 जो पारे की आखिरी आयत है, इसके अंदर मुहर्रमात की लिस्ट है। मुहर्रमा कौन होती है? जिस औरत से निकाह हराम है। कौन? हुर्रिमत अलैकुम, तुम पर हराम की गई। हराम से मुराद ये कि जिनसे निकाह हराम है। कौन? तुम्हारी माएँ, तुम्हारी बेटियाँ, तुम्हारी बहनें, फूफियाँ, खालाएँ, तुम्हारे भाई की बेटियाँ, तुम्हारी बहनों की बेटियाँ, तुम्हारी दूध शरीक माएँ जिसको रज़ाई माँ कह लें, और तुम्हारी रज़ाई बहनें, तुम्हारी बीवियों की माएँ यानी सासें, और तुम्हारी सौतेली बेटियाँ जो तुम्हारी बीवियों की गोदों में पलती हैं, और वो बीवियाँ जिनसे तुम सोहबत कर चुके हो, और अगर तुमने उनसे जिस्मानी ताल्लुक कायम नहीं किया और तलाक हो गई या वो बीवी मर गई, फिर कोई हरज नहीं कि उसकी सौतेली बेटी से तुम्हारा अगर निकाह हो, और साथ ही फिर बहुएं, तुम्हारे बेटों की हलाल की हुई औरतें जो तुम्हारे सुलभी बेटे हों यानी रियल जो बच्चे हैं उनकी बीवियों, जो बहू होती है वो फिर अब्दी महरम होती है, वो तलाक हो जाए या बेटे का इंतकाल हो जाए, ससुर कभी भी अपनी बहू से फिर निकाह नहीं कर सकता। और क्या मना है कि तुम दो बहनों को एक मर्द के निकाह में दे दो, और इसी तरह हदीस है हमें फूफी और भतीजी, गालिबन कहते हैं फूफी भतीजी और खाला भांजी का भी एक मर्द के निकाह में होना इससे मना किया गया, और इन्नल्लाह कान गफूर रहीमा, बेशक अल्लाह ताला बख्शने वाला और मेहरबान है। ये है कुरान पाक की वो आयात के जिसको देख के पढ़ के इंसान ज़रूर सोचता है कि क्या कुरान सिर्फ पढ़ने के लिए आया था, तो इतनी लिस्टों की क्या ज़रूरत थी। बिल्कुल अमली आयतें लगती हैं, गौर व फिक्र करें तो इंसान को पता चलता है कि कुरान किताब हिदायत है, और इस पे अमल करने से ही इंशाल्लाह ज़िंदगी में खैर होगी। इसी लिस्ट में एक और इजाफ़ा होगा, वो अगले पारे में हम देखेंगे। अल्लाह ताला से दुआ है कि हमारे फ़हम को तेज़ कर दे। सुब्हानकल्लाहुम्मा व बिहम्दिक अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूबु इलैक।